नमस्कार, रेडियो कार्यक्रम देश परदेशमा तपाईँलाई प्रेम छेत्रीको स्वागत छ। कार्यक्रम देश परदेश उज्यालो रेडियो नेटवर्कको सहयोगमा विजय एफएम 101.6 उत्पादन गर्दछ। यो कार्यक्रम तपाईँ विजय एफएम 101.6 रेडियो कावासोती, सामुदायिक रेडियो परासी, रेडियो मध्यबिन्दु एफएम, सामर्थ्य एफएम र रेडियो सुनवलबाट यसै समयमा सुन्न सक्नुहुनेछ। यो कार्यक्रममा हामी काम गर्न जाने देशको हावापानी, रहनसहन, चालचलन, काम गर्दा सावधान हुनुपर्ने विषय र रोजगारीका क्रममा तपाईँले भोगेका सुख दुःखका कुरा पनि समावेश गर्छौं। आजको देश परदेश कार्यक्रम विदेशमा अवैधानिक हुँदा आइपर्ने समस्याका विषयमा केन्द्रित छ। कतिपय आफ्ना कारणले र कतिपय लहीलहीमा लागेर नेपाली कामदार विदेशमा अवैधानिक बन्छन्। अवैधानिक भएपछि समस्या एकाएक थपिन्छन्। यस्तै अवैधानिक भएका बेला दुर्घटनामा परेका एक पीडितलाई उपचार गर्न परेको समस्याबारेको अनुभव कार्यक्रममा लिएर आएका छौँ।
घाउ ठुलो देखेर अनि ट्रान्सफर गरिदियो। ट्रान्सफर गरेपछि उता अपरेसन गरेछु र अनि त्यसपछि साथीहरूले पनि ल सहयोग गर्छु, अनि त्यहाँदेखि ल राम्रोसँग उपचार गर भने, अनि त्यसपछि म पनि ढुक्क भएँ सर। तर कसैले साथीहरूले कसैले हेरेन, मैसँग थियो सर 4,000 जस्तो आराम थियो सर, त्यही चलाएर अनि काम कुरा चाहिँ भयो सर। अहिले चाहिँ जस्तै हस्पिटलमा अपरेसन गरियो।
अवैधानिक हुँदा पर्ने अप्ठ्याराहरू जस्तै स्वास्थ्य उपचार, कानुनी झन्झट, हिन्डुल गर्न समस्याका विषयमा प्रवासी नेपाली समन्वय समिति PNCCका महासचिव सोम लामिछानेसँग कुराकानी गर्नेछौँ।
अवैधानिक भएपछि त पर्ने अप्ठ्यारा त धेरै पो छ त। जस्तो ऊ त त्यो देशको लागि चाहिँ कागजबिन के कुनै उसको आइडेन्टिटी छैन, ऊ नेपाली हो कि बङ्गाली हो कि इन्डियन हो कि के हो के हो। अब दोस्रो चाहिँ समस्या, अब त्यहाँ कुनै पनि कम्पनीमा काम गर्न गयो भने उसको इन्सुरेन्स हुँदैन, कुनै घटना दुर्घटना भयो भने उसले कुनै त्यो कम्पनी कुनै जिम्मेवार हुँदैन, उसले तलब पनि नपाउन सक्छ।
अनि घरको पिरोलोले युएमा वैधानिक भएर काम गर्न चाहने दिदी बहिनीका कुरा पनि आजको कार्यक्रममा समेटिएको छ। तर यी विषयमा प्रवेश गर्नुअघि कार्यक्रम देश परदेश सुरु गरौँ हप्ताभरिका वैदेशिक रोजगार गतिविधिबाट। प्रस्तुत गर्दै हुनुहुन्छ साथी माया कडेल।
मलेसियामा विषाक्त रक्सी खाँदा मृत्यु हुने नेपालीको संख्या नपुगेको छ। यसअघि 7 ज्यान गएकोमा थप 2 उपचारका क्रममा ज्यान गएको हो। विषाक्त रक्सीका कारण प्रभावित भएका 24 नेपाली मध्येमा 9 ज्यान गइसकेको छ भने 6 उपचार गराएर फर्किएका छन्। सब नेपाल पठाउनका लागि आफन्तबाट मन्जुरी पत्र आउनुपर्ने मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमार राज खरेलले जानकारी दिनुभयो। मलेसियामा अवैधानिक रूपमा काम गरिरहेका 47 नेपाली पक्राउ परेका छन्। अवैधानिक रूपमा काम गरिरहेका कामदारलाई कानुनी प्रक्रियामा ल्याउन दिएको आम माफी र रिआयरिङ कार्यक्रमको समय सकिएपछि मलेसियाले अवैधानिक कामदारलाई पक्राउ गर्न अभियान जारी राखेको छ। अवैधानिक कामदार पक्राउ परेपछि तोकिएको सजाय भोग्न पर्ने हुन्छ। अदालती निर्णयअनुसार सजाय भुक्तान गरेपछि घर फिर्ती केन्द्रमा राख्ने गरिन्छ। नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली बीएस मार्फत कामदार लैजाने सम्बन्धी सम्झौताको नवीकरण भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले दक्षिण कोरियाली समकक्षी ली जे क्याम्पले पठाउनु भएको सम्झौता नवीकरण गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नु भएपछि सम्झौताको नवीकरण भएको हो।
हप्ताभरिका वैदेशिक रोजगार गतिविधिपछि अब लागौँ आजको मुख्य विषयतिर। युए र मलेसिया सरकारले एकैचोटि जसो आम माफीको अवसर दिए। मलेसियाले 1 लागि दिएको आम माफीको समय सकिएको छ, तर युएको आम माफी झन्डै 1 बाँकी छ। अथवा अक्टोबर अन्तिमसम्म अवैधानिक हैसियतमा रहेका नेपाली कामदारले युएले दिएको आम माफीमा सहभागी हुन पाउनेछन्। आम माफीको समय 2 बित्न लाग्दा युएबाट 600 नेपाली घर फर्किए। नेपाली दूतावास आबुधाबीका अनुसार आम माफी प्रक्रियामा 1,000 नेपाली सहभागी भएका छन्। मलेसियाको भने तथ्याङ्क आइसकेको छैन। आम माफीमा नआएका अवैधानिक कामदारलाई अहिले त्यहाँको प्रहरीले पक्राउ गरेर जेलमा पनि राखेको छ। नेपाली दूतावास मलेसियाका अनुसार घर फिर्ती केन्द्रमा नपुर्याएसम्म नेपाली कामदार कतिजनालाई पक्राउ गरिएको छ भन्ने जानकारी हुन्न। भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर काम नपाई ओभरस्टे भएका, पासपोर्ट नभएका कामदार अवैधानिक कामदार हुन्। कोही आफ्नै कारणले र कोही चाहिँ लैलैमा लागेर विदेशमा अवैधानिक बन्छन्। अवैधानिक हुँदा पर्ने अप्ठ्याराहरू जस्तै स्वास्थ्य उपचार, कानुनी झन्झट, हिन्डुल गर्न समस्याका विषयमा कुराकानी गर्न यति बेला हामीसित हुनुहुन्छ प्रवासी नेपाली समन्वय समिति पिएनसिसीका महासचिव सोम लामी छाने।
अवैधानिक त अब दुई प्रकारले हुन्छ मेरो विचारमा चाहिँ, एउटा चाहिँ आफै हुन्छन्, अर्को चाहिँ कम्पनीको कारणले हुन्छ। अब आफ्नो कारणले चाहिँ यहीँ जानदेखि जुनमा मानसिकता बनाएर विदेश पुगेका हुन्छ अथवा एजेन्टको भर भनेको भरमा सुनेको भरमा पुगेका हुन्छ, उहाँ पुग्दाखेरि त्यो किसिमको हुँदैन अनि नभएपछि ऊ के हुन्छ कम्पनी छोडेर भाग्छ अनि त्यसपछि अवैधानिक भइहाल्यो। अब कम्पनीको कारणले चाहिँ विविध गर्छ, कम्पनीले स्यालेरी नदिनु समयमा उसको चाहिँ के अरे आइडी कार्ड रिन्यु नगर्नुदेखि लिएर उपचार नगराउनु यी सबै कारणहरूले गर्दा चाहिँ समयमा तलब नदिनु यस्ता कारणले चाहिँ अब अनि भाग्छन्, भागेपछि अवैधानिक हुन्छन्। त्यहाँको विशेष गरी खाडी मुलुक र मलेसियामा काम गर्ने कामदारहरूको अवस्थालाई हेर्ने भने चाहिँ जबरजस्ती करार अवधि सकिए पनि काम लगाउने र उनीहरूको चाहिँ भिसा नवीकरण नगर्ने, आइडी कार्ड नवीकरण नगरेको कारणले उनीहरू त्यहाँको कानुनले पनि उनीहरूलाई अवैधानिक रूपमा लिन्छ, तर उनीहरू काम चाहिँ गरिरहेका हुन्छन्।
अब योबाट जोगिने केही कायदा पनि त होला नि त, जस्तो कम्पनीले बढी काम लगाउने होइन आफ्नो आफूले सम्झौता गरेको अवधिभन्दा, अथवा व्यक्तिगत रूपमा नै चाहिँ अवैधानिक हुने कुरा छ, यो जोगिने कायदा के हुन सक्छ?
त्यो पहिलो कारण चाहिँ अब पहिलो जुन मैले कारण भने आफै अवैधानिक हुने भन्ने कारणलाई चाहिँ अब नेपालबाट जाँदा नै त्यो हिसाबले माइन्ड मेकअप हुनु पर्यो, कन्ट्राक्ट पेपर सबै पढ्नु पर्यो र यो कुरामा चाहिँ म अडिक छु अथवा मेरो यो काम हो, यो यति तलब पाउँछु भन्ने सबै आफूलाई एस्युरेन्स भएपछि मात्रै करार पत्रमा साइन गर्नु पर्यो अनि त्यही अनुसार उहाँ पाइन्छ अनि भाग्नुपर्ने कारण नै भएन। र उहाँ पुगेपछि कम्पनीले नगरिदिने कुराहरूमा चाहिँ त्यहाँ सम्बन्धित देशहरूमा पनि जस्तो श्रम कार्यालय हुन्छ, त्यसपछि आएर एम्बेसी हुन्छ र आफूलाई चाहिँ अलर्ट हुनु पर्यो कि मेरो भिसा चाहिँ फलानु मितिमा सकिँदैछ र कम्पनीलाई बारम्बार ताकेदा गर्नु पर्यो होइन, अनि त्यो एउटा कुरा होला। अब यहीँ एउटा करारको सबै चाहिँ सम्झौता पत्र लिएर गइसके पछाडि त्यसमा लेखिएका कुराहरू चाहिँ कार्यान्वयन भए भएनन् भन्ने कुराहरू त अब कार्यान्वयन भएपछि त त्यसको समस्या भएन, त्यस हुनाले अब कम्पनी छोडेर भाग्नु चाहिँ अब विभिन्न के अरे समस्याहरू आइपर्न सक्छन्। त्यस हुनाले पहिलो कुरा त अब आफै सचेत हुनु पर्यो, जो जाने कामदार हो त्यो कामदारले नै कन्ट्राक्ट अनुसार पायो कि पाएन त्यो किसिमले म्यानेजर लगायत कम्पनीको मान्छेहरूसँग त्यो कुराहरू चाहिँ गर्नु पर्यो। अब मुख्य हतियार भनेको त सम्झौता पत्र नै हो, सम्झौता पत्र कार्यान्वयन भयो कि भएन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ। अब त्यो कार्यान्वयन नभएको अवस्थामा त्यहाँका श्रम कार्यालयहरू पनि छन्, उजुरी दिन सक्ने प्रावधान पनि छन्, दूतावासमा पनि हामी सम्पर्क गर्न सक्छौँ।
पहिलो कुरा चाहिँ मानसिक रूपमा नै तयार हुनुपर्ने भयो, जस्तो दुई वर्षको लागि सम्झौता अथवा तीन वर्षको लागि मेरो सम्झौता हो होइन, मेरो काम हो, तलब यो हो भन्ने कुरा चाहिँ नेपालमै पनि जो जानुहुन्छ उहाँलाई चाहिँ विश्वास हुनु पर्यो,
एकदम विश्वास पढ्नु पनि पर्यो। अब अर्काले भनेको भरमा भन्दा नि कागजैमा पढ्नु पर्यो क्या, मेन पावरले हामीले जुन कागज दिन्छ त्यो चाहिँ ए टु जेड तल ए माथिदेखि तलसम्म पढ्नु पर्यो के कुराहरू लेखिएका छन्। अब त्यो भएन भने त नेपालमा पनि कानुनी उपचारहरू त खोज्न सकिन्छ नि त, विदेश रोजगार विभाग मुद्दा हाल्न सकिन्छ होइन त्यसैको आधारमा। त्यस हुनाले यहीँबाट जान्दाखेरि सम्झौता पत्र चाहिँ यसको मुख्य हतियार हो भन्ने लाग्छ मलाई।
अब तपाईँ विदेश पनि बस्नु भएको छ, त्यहाँ चाहिँ कतिपय ठाउँमा चाहिँ साथीहरूले नै भनौँ न सँगै काम गर्ने साथीहरूको लय लयमा लागेर चाहिँ लौ अर्को ठाउँमा काम राम्रो हुन्छ यो काम छोडिदिए भनेर पनि त्यसरी अवैधानिक हुने भन्ने छ, त्यो कस्तो हुन्छ?
त्यो धेरै त्यस्तो देखियो हामीले चाहिँ, म साउदी अरबमा बस्दा पनि त्यो देखेँ र विशेष गरी मलेसियामा चाहिँ यो धेरै प्रचलनहरू छ भाग्ने। अब त्यो चाहिँ सपना देखाउँछ, अब कतिपय कामदारहरूलाई समयमा तलब दिएको हुँदैन अनि उपचार गरिदिएको हुँदैन अनि धेरै पाउने प्रलोभन देखाउने, अर्को कम्पनी यति पाइन्छ भनेर अनि भगाइदिने, अनि भगाइसकेपछि त अब समस्या अवश्य भइहाल्यो, अवैधानिक भइहाल्यो त्यो देशको कानुनअनुसार।
अवैधानिक भएपछि पर्ने अप्ठ्याराहरू चाहिँ के हुन्?
अब अवैधानिक भएपछि त पर्ने अप्ठ्यारा त धेरै पो छ त, जस्तो ऊ त त्यो देशको लागि चाहिँ कागजबिन के कुनै उसको आइडेन्टिटी नै छैन, ऊ नेपाली हो कि बङ्गाली हो कि इन्डियन हो कि हो के हो, अब ऊ देश उसँग कुनै कागजपत्र हुँदैन, पहिलो त त्यो आइडेन्टिटीको समस्या भयो। अब दोस्रो चाहिँ समस्या अब त्यहाँ कुनै पनि कम्पनीमा काम गर्न गयो भने उसको इन्सुरेन्स हुँदैन, कुनै घटना दुर्घटना भयो भने उसले कुनै त्यो कम्पनी कुनै जिम्मेवार हुँदैन, उसले तलब पनि नपाउन सक्छ, अनि त्यस पछाडि अब उसको कानुनी उपचार केही पनि हुँदैन। कम्पनीले जेसुकै घटना दुर्घटना जे भए पनि कम्पनी चाहिँ जिम्मेवार हुँदैन, अनि कतिपय अवस्थामा सेलेरी पनि दिँदैन र दिनुपर्ने बाध्यता पनि हुँदैन त्यो कम्पनीलाई। त्यस हुनाले अब फर्किन त धेरै समस्याको विषय भयो। फेरि अब यस्तै आम माफीको घोषणा गरेर कहिले आउनुपर्ने हो, कहिले आउने हो त्यो थाहा हुँदैन। त्यस हुनाले त यो अवैधानिक भएपछि त साह्रै अप्ठ्यारो हुन्छ।
तलब नदिँदाखेरि पर्ने अप्ठ्यारो एक किसिमको छ, तर अब बिरामी भइहाल्यो अथवा भइपरि आएर कुनै दुर्घटनामा होइन त्यस्तो पनि त नहुन सक्छ भन्ने कहाँ छ र त्यस्तो हुँदा उपचारमा पनि समस्या हुन्छ।
धेरै समस्या हुन्छ। जस्तो कम्पनीले चाहिँ कतिपय कम्पनीहरूले चाहिँ इन्सुरेन्स कार्डहरू बनाइदिया हुन्छ, त्यो कारणले उनीहरू सिधै हस्पिटलमा जान सक्छन्, उपचार गराउन सक्छन्। तर अवैधानिक हकमा अघि मैले भने सुरुमै परिचय पत्रविहीन हुन्छन् मान्छेहरू भनेपछि, अनि त्यो कुनै पनि हस्पिटलमा हामी गयो भने त्यहाँ अब ज्याक फोर्स लाउनु पर्ने पनि हुनसक्ला अथवा धेरै पैसा तिर्नुपर्छ। यदि उपचार गर्नै पर्ने स्थिति सम्भावना रह्यो भने धेरै पैसा तिरेर चाहिँ उपचार गर्नुपर्ने हुन्छ र त्यसको लागि अब कम्पनीले कुनै पनि सपोर्ट गर्दैन, सहयोग गर्दैन।
अब अवैधानिक हुँदा पर्ने अप्ठ्यारो बारे भोग्नेका कुरा सुनौ। बागलुङको तमान गाउँपालिका पाँचका भेषबहादुर बुढा मगरसित मलेसियामा काम गर्दा चाहिने कागज पत्र थिएन। 11 फेब्रुअरी 2018 सडक दुर्घटनामा पर्दा उहाँको दाहिने खुट्टामा नराम्ररी चोट लागेको छ। भेषबहादुरले चलाएको मोटरसाइकललाई कारले ठक्कर दिँदा दुर्घटना भएको थियो। अवैधानिक हैसियतमा मलेसियामा रहेका भेषबहादुरलाई नेपाल फर्कन परेको छ, तर कागज पत्र नहुँदा अप्ठ्यारो परेको छ। उपचार राम्रोसित हुन सकेको छैन। तत्कालका लागि उपचार त गरियो, तर घाउ निको नहुन्जेल अस्पतालले भर्ना गर्न मानेन। त्यसको एउटै कारण थियो भेषबहादुर अवैधानिक हैसियतमा हुन। दाहिने गोडामा लागेको घाउ उभाउँदै मात्रै थियो, गोडालाई स्टिलका डन्डाले भर दिएको छ। उपचार भन्नु त्यति हो। अवैधानिक हैसियतमा भएकाले चाहेको बेला घर फर्कन नपाउँदाको पीडा त थियो नै, चोटको पीडा पनि सही नसक्नुको थियो। दुर्घटनामा परेपछि उपचार नपाउँदाको पीडा भेषबहादुरले हामीलाई यसरी सुनाउनु भएको छ।
कस्तो भयो भने सर, अब कन्तेक भन्ने रहेछ, अनि एक दुई वर्षको कन्तेक लिँदो रहेछ, त्यसबाद धेरै मान्छे, त्यसबाद दुई तिन महिना राम्रोसँग काम चल्ने, त्यसबाद कामै नचल्ने, त्यसबाद सर अनि अर्को ठाउँ साइज सार्दा बेला त फेरि अब एक हप्ता सुत्नु पर्ने सर, अनि त्यही कारणले अनि भएको।
अनि के गर्नुभयो?
अनि यता साथीहरूसँग कन्तेक गरेर जोरबारो तिर, अनि यता साथीहरूलाई काम मिलाइदियो भनेर अनि यता आएको सर।
पासपोर्ट चाहिँ साथैमा थियो तपाईँको?
त्यति बेला पासपोर्ट साथैमा थिएन सर, म चाहिँ अब परमिट थियो सर, एक वर्षको परमिट थियो, त्यही भएर त्यही उचालेर यतातिर भागेको सर।
तपाईँ भाग्नै पर्ने त्यस्तो अवस्था के थियो र त्यहाँ?
भाग्नै पर्ने अवस्था त केही थिएन सर, अब थियो नि त अब कमाइ भएन राम्रो, अब 600-700 त के गर्नु सर, अब खान पनि नपुग्ने, अनि त्यही कारणले चाहिँ भागेको सर।
भाग्दाखेरि अवैधानिक हुन्छ भन्ने कुरा तपाईँलाई जानकारी थियो कि थिएन?
हजुर, त्यो थियो सर, सबैले अब भन्दै थियो, साथीहरूले पनि भाग्नु हुँदैन, कम्पनी छाडेर भोलि बिहान अप्ठ्यारो पर्छ भन्दै थियो, सबैले भनिरहेको थिएँ। त्यही पनि अब पुरानो मान्छे हो सबै, मलाई पनि थाहा थियो, अल्प अनुभव थियो, अनि त्यही म पनि अब हिँड्छु भनेर अनि हिँडिहालेँ सर। म पनि
4 महिनाकै कुरा थियो।
हजुर,
अनि यहाँनिर जोरबारो आउनुभयो साथीहरूलाई कन्ट्याक्ट गरेर?
हजुर सर, म चाहिँ जोरबारो आएर सर 2 दिनसम्म साथीको रुममा सुतेँ, सस कम्पनी भन्नेमा। त्यसबाद त्यही सस कम्पनीमा मैले सर 1.5 वर्ष काम गरेँ। त्यसबाद त्यो कम्पनीदेखि पनि पासपोर्ट मलाई बनाइदिएन, अनि त्यस त्यो कम्पनीदेखि पनि म भागेर निस्केर त्यो कम्पनी पनि छाडेर मैले फेरि अर्को होटल लाइनतिर काम गरेको सर।
कहाँ? जोरबारोमै गर्नुभयो?
हजुर, यही तामाङपुत्री भन्ने ठाउँमा चाहिँ, फेरि यही होटलमातिर काम गरेँ सर 1-2 वर्ष। त्यस पछाडि चाहिँ कम्पनीतिर लागेको सर। फेरि
अहिले तपाईँ चाहिँ कम्पनीमा हुनुहुन्थ्यो?
हजुर सर, अहिले चाहिँ कम्पनीतिर लागेको थिएँ सर। त्यही पनि अब सक्सेस भनेको, मनले भनेको जस्तो सक्सेस भए पुगेन, भएन, अनि त्यही भएर सर अनि म चाहिँ अनि नेपाल फर्किने भन्ने मेरो सोच थियो। लास्टमा चाहिँ अनि फेरि एक्सिडेन्ट भयो, यस्तो भयो, अनि बिजोग भयो सर, अनि त्यही भएर केही गर्न नसकेर खत्तम भयो।
अहिले घाउ दुखिरहेको छ तपाईँको?
हजुर, अहिले अब दबाई खाँदा मात्रै निको हुन्छ सर, अब न त डेन्जर दुख्छ नि सर।
अब नेपाल फर्किने प्रक्रियामा पनि जाने होला अथवा के सोच्नु भएको छ अहिले?
हजुर, अब घरदेखि पनि अब मम्मीहरूले पनि अब घर आइज घर फर्के भनिरहेछन् होइन, अनि मामाले पनि घर आइज, दाजुले पनि घर पठाउँछु केलाइज भनिरहेछन्, त्यही कारणले पनि अब घर म चाहिँ सक्दो प्रसर छिटै हिँड्न कसिरहेको छु।
अनि अब एक्सिडेन्ट भइसकेपछि उपचार चाहिँ कसरी गर्नुभयो?
जस उपचार सर साथीहरूले चाहिँ अब एम्बुलेन्स बोलाएर अनि हस्पिटलसम्म पुऱ्यायो। पुऱ्याएपछि अनि त्यो हस्पिटलले पनि अब घाउ ठुलो देखेर अनि ट्रान्सफर गरिदियो। ट्रान्सफर गरेपछि उता अपरेसन गरेँ सर। अनि त्यसबाट साथीहरूले पनि ल ल सहयोग गर्छु अनि त्यहाँदेखि ल राम्रोसँग उपचार गर भने। अनि त्यसबाट म पनि ढुक्क भएँ सर। तर कसैले साथीहरूले कसैले हेरेन। मैसँग थियो सर 4,000 जस्तो आराम थियो सर। त्यही चलाएर अनि काम कुरा चाहिँ भयो सर। अहिले चाहिँ जस्तै हस्पिटलमा अपरेसन गरियो खुट्टा चाहिँ त्यही भाने स्टिलले भानेर चाहिँ निस्केको छ सर। अब के हो नि अब कस्तो हो नि त्यो चाहिँ थाहा छैन।
अब योभन्दा अगाडि एक्सिडेन्ट हुनुभन्दा अगाडि तपाईँ कसरी नेपाल फर्किन्छु भन्ने सोच्नु भएको थियो? जस्तो तपाईँसँग पासपोर्ट थिएन।
हजुर सर, त्यो चाहिँ अब पासपोर्ट थिएन सर। त्यहाँ गाउँको मान्छे थिएँ एजेन्ट काम गर्ने। त्यसले चाहिँ अब म तलाई पासपोर्ट चप लागेको छैन, पासपोर्ट चाहिँ मेरो साथैमा छ, 1,000 रुपियाँमा टिकट बनाइदिन्छु, लाएज नेपाल जाऊ भन्दै थिएँ। अनि त्यही कारणले म पनि त्यही हुन्छ हुन्छ भने त्यही सोच गरेर म नेपाल फर्किने सोच गरेको थिएँ सर।
अब त्यो अवस्था रहेन, तपाईँ दुर्घटनामा परिसकेपछि त अहिले चाहिँ के सोच्नु भएको छ? अब कसरी नेपाल जाने भनेर सोच्नु भएको छ?
हजुर, अब त सर कस्तो भनेपछि अब नेपालदेखि अब मम्मीले पनि अब आइजा भनेको छन्, अब मामाले पनि आइजा भनेको छन्। उता काठमाडौँ आएर बस्छु, मम्मीले पनि भनेको छन्। यता दाई छ, आफ्नो ठुलो दाई छ, मेरो दाई पर आफ्नो स्वाक्कै दाई छ, ठुलो दाई। ऊ दाईले चाहिँ म जति पैसा खर्च भयो पनि म पठाउँछु, दुईवटा टिकट काटेर सुतेर अनि म पठाउँछु, बस्न नमिले पनि भनेर भन्नुभएको छ। अब त्यही कारणले म अहिले चाहिँ घर जाने कसैको कारण त्यही हो।
अब लामो समय उपचार गराउनु पर्ने अवस्था छ भनिसकेपछि यो यसरी अवैधानिक बस्दाखेरि चाहिँ यो उपचार लगायतमा अरू के समस्या आउँदो रहेछ?
त्यही हो सर, अब उपचार गर्ने अब उपचार गर्दा यही 6,500 जति सिद्धियो सर। अनि त्यसपछि अब कोही छैनन् अब सहयोग गर्ने होइन। त्यसपछि अब घर फर्केपछि त अब घरतिर पनि अलिअलि होला। अब त्यसपछि गाउँतिर गएपछि त अनि रिनसिन पनि मिल्छ, त्यही भएर अनि उपचार राम्रो पनि हुन्छ नेपालतिर भनेर त्यही कारणले फर्किनु लागेको सर।
तपाईँले जुन अवैधानिक रूपमा काम गरिराखेको कम्पनी थियो नि, त्यो कम्पनीले चाहिँ तपाईँलाई केही सहयोग गर्यो उपचारको लागि?
त्यस्तो केही हेरेन सर। अब उसले भने अब मेरो कम्पनीको मान्छे होइन, मैले चाहिँ उसलाई काम दिएँ भने, अनि त्यस्तो केही सहयोग केही गरेन सर।
सुखको सपना बोकेर मलेसिया पुगेका तर त्यहाँ पुगेपछि अवैधानिक भएर भनेको काम नपाएर दुखिया बनेका भेषबहादुर जस्ता युवा धेरै भेटिन्छन् मलेसियामा। मलेसियासँगै खाडीका देशमा पनि उत्तिकै छन् त्यस्ता नेपाली। त्यसैले विदेशमा अवैधानिक रूपमा काम गर्नुभन्दा फर्की आउनु नै जाते। नराम्रो काम परिहाले नेपाल फर्केर अर्को कम्पनीमा जान पनि त सकिन्छ। कार्यक्रम देश परदेशमा यसअघि हामीले सुन्यौँ अवैधानिक हुँदा पर्ने अप्ठ्यारोहरूबारे सोम लामी छानेका कुरा र सुन्यौँ अवैधानिक हुँदा विदेशमा उपचार गर्न समस्या भोगेका युवाका अनुभव। युवाले दिएको आमाफी प्रक्रियामा वैधानिक बन्ने प्रयासमा घरेलु नेपाली महिला कामदार पनि छन्। तर कतिपय घर नफर्कै वैधानिक भएर उतै काम गर्ने स्वरमा पनि छन्। घरको पिरोलोले उनीहरू पराई देशमा नै काम गर्ने बाध्यतामा परेका हुन्। त्यसरी बस्न चाहनेमध्ये कसैको ऋण तिर्नु छ, कतिलाई चाहिँ घर व्यवहार धान्ने र छोराछोरीको विवाह गर्ने पैसा कमाउनु छ। युवाले दिएको आमाफीमा सहभागी भएका र त्यतै वैधानिक हुन खोज्ने दिदीबहिनीहरूलाई साथी उमाकान्त पाण्डेले भेट्नु भएको छ।
कास्कीको मिजुरेकी 37 वर्षीय प्रमिला नेपाली परदेश हिँडेको 6 वर्ष भयो। 2 वर्ष जोर्डन र 4 वर्ष कुवेत काम गरेर जेनतेन परिवार चलाइरहनु भएकी उहाँ अहिले युएमा हुनुहुन्छ। दलालका कारण उहाँ युए आएको 1.5 महिनामै अवैधानिक बन्नुभयो। उहाँ हाल युएले दिएको आम माफी प्रक्रियामा सहभागी भएर वैधानिक बन्ने प्रयासमा हुनुहुन्छ।
सोचेँ मैले अस्ति शुक्रबार पहिल्यै बनेको पेपर फेरि एकछिन सोचेँ त्यही कारण नेपाल जाने भनेको अब भएसम्म कामै गर्ने भनेर मैले सोच गरेँ। अहिले त म कहाँ यो पासपोर्ट नबन्ने जेलसम्म जति दिए पनि गर्ने भनेपछि 1200 दिन्छ अहिले। अहिले त म घरमै त्यही आफन्त चिनेको मान्छेहरू लिएर घरमै काम गर्ने, पछि चाहिँ पासपोर्ट बनेपछि कम्पनी अब अरबीको सेल्समेनमा भन्थ्यो कि त कस्तो हुन्छ। बरु सब छिटो छिटो बनाइदिनु, धेरै फाइन लाग्छ मलाई। हजुरहरूलाई थाहा छ धेरै दिन बसेँ म अब रेस्ट भन्नु पर्छ, बसेँ होला नि 10-15 दिन गरेँ।
युएमा अक्टोबरसम्म चल्ने आम माफी प्रक्रियामा धेरै जसो महिलाहरू सहभागी भएका छन्। नेपाल गएर फेरि आउन नपाउने डरले अवैधानिक बन्न बाध्य भएका धेरै जसो महिलाहरू वैधानिक बनेर बस्न चाहेका छन्। घरेलु कामदार त्यसैमा अवैधानिक काम र दाम राम्रो भएका कारण नेपालमा रहेका रोगी श्रीमान र एक छोराको गुजारा चलाइरहनु भएकी भोजपुरकी अमृता तामाङ युएमै वैधानिक बन्न चाहनु भएको छ।
त्यसपछि इम्प्लिकेसन छ नि भित्र त आउँदैन सबै पुलिस नै पुलिस थियो त्यस्तो थियो होइन सबै हेर्न चाहिँ सबै हेरेर अब टिकटहरू हामी कसरी आयो टिकट प्लेनमा आयो कि प्लेन टिकट छ कि छैन त्यहाँ सबै चेक गर्यो अनि त्यसपछि फिङ्गर प्रिन्ट आइटिएस आउट पास थियो 342 लाग्छ राम्रो लाग्यो खुसी लाग्यो आउने गरी जाँदै हो तर चाँडो आउनु छ एकदम चाँडो कसरी आउने भन्ने महिनाको छैन म त मात्रै गएर पासबुक बनाएर आइहाल्नु पर्ने हो एक हप्तामा पासबुक बनिहाल्छ फेरि पनि भिजिटमै बनाएछ यहाँको सरले भन्नु फेरि पनि भिजिट नै पठाउने तिमी आउँछौ अनि फेरि पछि मेरो नामको भिजा हाल्ने हो तर आउन चाहेको चाहिँ हो मैले त्यहाँ इम्प्लिकेसनमा सोद्धाखेरि पनि
रोगले थलिएका श्रीमानको मृत्यु भएपछि पैसा कमाउन विदेशिनु वा परिवारको गुजारा चलाउनकै लागि महिला विदेशिनु बाध्यता पनि छ। त्यही घरको पिरलोले वैधानिक भएर यतै काम गर्न चाहने धेरै छन्। फेरि प्रमिला नेपाली
होइन पहिला कुबेर त्यसपछि जोडा मेरो छोरी यत्रो छ छोरा छ यो नाति भइसक्यो हेर्नु जोडानमा म यस्तो गरेर ड्युटी गरेँ राम्रो थियो मलाई घरमा श्रीमान बिरामी हुनुभयो अनि त्यसपछि आएपछि डेट हुनुभयो अनि धेरै पीडा पनि पऱ्यो नि त त्यही भएर त्यहाँको सर म्याडमहरू पनि होइन म केही पनि थिइनँ तर बाहिर गएर गरेको यहाँ उहाँको म्यानेजर सरहरू खै राम्रो छैन यो छोरी यो छोरा बिहा भयो छोरी तिनवटा यहाँ सानो छोरा देखाइदिनु न भन्ने मेरो छोरा त मै जत्रो छ कान्छा छोरा अब उहाँलाई क्यान्सर बिमारी भयो अनि धेरै ठाउँ हस्पिटलहरू लग्यो बस्दा के गर्दा अब उहाँहरू हुनु भएन अनि त्यस्तै दुःख पनि भयो अहिले म त दुई महिना अलिक भएन डेढ महिना त बिजी भएछ मलाई थाहा भएन उहाँबाट के अरे किनमै भनेर अब पैसै नभएर हो कि अब ठुलो जाने पूजा भन्ने पैसा चाहियो अनि त्यही भएर पैसा पनि नभएर अनि हामीलाई त अब दबाईले भने हस्बेन्ड पो आइसक्यो भने चाहिँ अब पैसाको समस्याले गर्दा हस्बेन्ड भने पनि जाम भन्ने सोच ल्याएको अनि त्यसपछि एयरपोर्ट बन्द छिरेपछि बल्ल भिजा दियो भिजिटको अब के गर्नु अँ यो भिसा त एउटै दिएको थियो टिकट चाहिँ दुइटा दिएँ टिकट यसरी रिटर्नको टिकट दिएपछि यति एक हप्ताको लागि हो भिजिट हो घुमेर फर्किने भनेर टिकट दुइटा दिएँ भिसा त एउटै छोरी आफ्नै घरमा छ सानो छोरा पढ्छ आफ्नै बस्छ 16 वर्षको छ नि त अब त्यसलाई भयो भने यति ल्याउने क्या आमा छोराले राम्रो काम गर्न पाइयो भने त्यसलाई पनि यति ल्याउने आइपुग्छ
त्यसो त साउन 16 गतेदेखि सुरु भएको आम माफी अभियान कार्तिक 14 सम्म रहनेछ। धेरै जसो महिलाले दूतावासमा सम्पर्क गरेर कसरी वैधानिक हुन सकिन्छ भन्ने बारे जानकारी लिइरहनु भएको छ। दूतावासले पनि टेलिफोन तथा घुम्ती सेवा मार्फत सहजीकरण गरिरहेको छ। वैधानिक बन्ने उपाय बारे टेलिफोनमा सल्लाह दिँदै युएका लागि कार्यवाहक राजदूत सागर प्रसाद फुइयाल
पासपोर्ट छोडेको छ टेम्पोरेरी छ महिनाको भिसा दिन्छ तपाईँ अलग रूपमा गएर एप्लाई गर्नुहोस् त्यहीँ जाने हो पासपोर्ट लिएर त्यहाँ जाने हो केही पनि पर्दैन हो होइन होइन कहाँ कन्ट्री लिभ गर्न भन्छ ए यहाँ बस्नुलाई दुइटै हेर्छ कन्ट्री लिभ गर्ने पनि हेर्छ ए यहीँ चाहिँ नि टेम्पोरेरी भिसा दिने केस पनि हेर्छ नेपालीले होइन तपाईँ आफू जान्नु अरू कुरा सुन्ने होइन हो तपाईँ दुबईको मान्छे त अलगै जानु हो राइट है त
यिनै सामग्रीसँगै हामी अब कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? सुझाव र सल्लाहका लागि 078-50-14-06 फोन गर्न सक्नुहुनेछ। तपाईँ वैदेशिक रोजगारीबारे सूचना लिन चाहनुहुन्छ भने कावसोती 3 सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको फोन नम्बर 078-45-311 र परासीमा पनि सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको फोन नम्बर 078-45-311 सम्पर्क गर्न सक्नुहुन्छ। आजका लागि कार्यक्रम देश परदेशको समय सक्यो। कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँलाई धन्यवाद र धन्यवाद प्रविधिका साथी राजेन्द्र श्रेष्ठलाई पनि। कार्यक्रमबाट प्रेम छेत्री बिदा हुन्छु। नमस्कार।